भकारीको धान बेची धरहरा बनाउँछु, भकारीको धान बेची धरहरा बनाउँछु, नपुगे मेरै इमान बेची धरहरा बनाउँछु, खानेछु खोले सिस्नु रुन दिने छैन देउतालाई, खानेछु खोले सिस्नु रुन दिन्न देउतालाई, बरु घरकै दोकान बेची धरहरा बनाउँछु, नपुगे मेरै इमान बेची धरहरा बनाउँछु, के अर्थ भो पर्खालभित्र आँगन सजाएर, के अर्थ भो पर्खालभित्र आँगन सजाएर, फुलबारी र बगान बेची धरहरा बनाउँछु, बरु घरकै दोकान बेची धरहरा बनाउँछु। पुर्खाले युगौँदेखि गरी खाँदै आइरहेको, पुर्खाले युगौँदेखि गरी खाँदै आइरहेको, मकै छर्ने मैदान बेची धरहरा बनाउँछु, नपुगे मेरै इमान बेची धरहरा बनाउँछु, कर्ण घाटको हुम्ला बेसी के होला र अरू, कर्ण घाटको हुम्ला बेसी के होला र अरू, दोबाटोमा पान बेची धरहरा बनाउँछु, भकारीको धान बेची धरहरा बनाउँछु, नपुगी मेरै इमान बेची धरहरा बनाउँछु। कार्यक्रम त्रिवेणीको प्रतीक्षारत रहनुभएका मेरा प्यारा प्यारा श्रोता मित्र, तपाईँलाई दिल बिछाएर हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छौँ, हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र प्रेम लिटिलको साथमा म कार्यक्रम प्रस्तुता धनराज वास्तविक। हरेक साताको मंगलबार राति 9 बजेको राजधानी खबरपछि करिब करिब 10 बजेसम्म तपाईँको बीचमा प्रसारण हुने कार्यक्रम हो कार्यक्रम त्रिवेणी। त्रिवेणीमा हामीले गीतहरू सजाउँछौँ बजाउँछौँ र तपाईँका बीचमा अतिथिसँग भलाकुसारी गरिएको कुराकानी प्रसारण गर्छौँ। त्यसै गरी तपाईँका रचनाहरू यस कार्यक्रममा स्थान दिँदै आइरहेका छौँ। आदरणीय मित्रमन, तपाईँका रचनाहरू तपाईँले मेल गर्नुभएका र हाम्रो कार्यक्रमको पेजमा पोस्ट गर्नुभएका अर्थात् हामीलाई एसएमएस गर्नुभएका सृजनाहरू कार्यक्रम त्रिवेणीमा समावेश गर्दै आइरहेका छौँ। त्रिवेणीको यो व्यवसायमा 2 जना पाहुनाको साथमा आएको छु। यो साउनको महिना छ, बाहिर झरी झरी रहेको छ, झरी परिरहेको छ, पश्चिम कतै डुबानमा परेको खबर आइरहेको छ, ढोलढुङ्गा खस्ने, पहिरो जाने, कतै विभिन्न यस्ता समस्याहरूले हामी घेरिरहेका छौँ र यी समस्याहरूसँग लडिरहेका छौँ। भन्नुपर्छ, नेपाली वीर हो, वीरताका एउटा प्रतीक भएका कारणले गर्दा हरेक समस्यासँग जुत्नुपर्छ, हरेक समस्यासँग लड्न सक्नुपर्छ, अनि मात्र हाम्रो खण्डहर बनेको गाउँ बस्ती उठ्न सक्छ। त्यसैले त कार्यक्रमको सुरुवातमा उठाएँ मैले भगारीको धान बेची धरहरा बनाउँछु, नपुगे मेरै इमान बेची धरहरा बनाउँछु। साँच्चै पनि राष्ट्र प्रेमले उत्प्रोत भएको गजल वाचन गरिरहँदा यति बहकी नपुगेको हुँ। कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो। यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानीय रेडियो स्टेशन मार्फत एकसाथ सुनिरहनु भएको छ। नेपाल एफएम 91.8 उपत्यका र उपत्यकाका आसपासका करिब वरिपरिका 25 जिल्ला हामीलाई एकसाथ श्रवण गरिरहनु भएको छ। त्यसै गरी अनलाइन सेवा छ भने www.nfm.com.np लगन गरेर संसारको जुनसुकै कुना कन्दरामा हामीलाई एकसाथ श्रवण गरिरहनु भएको छ। आदरणीय मित्र, 2 जना पाहुना हुनुहुन्छ, मैले भनिसकेको छु। एकैछिन पछि हामी कार्यक्रम त्रिवेणीमा उहाँ दुवैजनालाई हार्दिक स्वागत गर्नेछौँ। त्योभन्दा पूर्व एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्न चाहन्छु, त्यसपछि हामी आउँछौँ। हाम्रो साङ्गीत्य छोडेर कहीँ नजानुहोला।
आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो, आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो, बिराए कि रिसायो कि अन्तै माया जोड्यो, बिराए कि रिसायो कि अन्तै माया जोड्यो,
तिमीले पनि भइगुनी भेटमा नजर मुड्यो, तिमीले पनि भेटमा नजर मुड्यो, बिराए
यो साङ्गीतिक अभिव्यञ्जनापछि कार्यक्रम त्रिवेणीमा तपाईँ सबै सबैलाई हार्दिक स्वागत छ र कार्यक्रम त्रिवेणीको आजको दैलो गारे भकारी भकारीको धान बेची धराहरा बनाउँछु नपुगे मेरै इमान बेची धराहरा बनाउँछु धादिङका गजल स्रष्टा रश्मि रोदनको गजल वाचन गरेर आजको कार्यक्रमको दैलो गारेका छौँ। आजको पाहुना पनि रश्मि रोदन र त्यसै गरी गजलकार मोहन श्रेष्ठ हुनुहुन्छ। कोशी पारी काभ्रेका गजल स्रष्टा हुनुहुन्छ मोहन श्रेष्ठ। आजको कार्यक्रम त्रिवेणीको बसाइमा दुईजना पाहुना हुनुहुन्छ। दुईजना पाहुनामध्ये एकजना कोशी पारीका गजल स्रष्टा मोहन श्रेष्ठ, त्यसै गरी धादिङका गजल स्रष्टा रश्मि रोदन। यहाँ दुवैजनालाई हार्दिक स्वागत छ कार्यक्रम त्रिवेणीको आजको बसाइमा।
धन्यवाद।
हजुर धन्यवाद।
रश्मिजी तपाईँ सन्चै हुनुहुन्छ?
हजुर ठिकै छु।
आजभोलिका दिनहरू कसरी बितिरहेका छन्?
यही हो दिनहरू, अब
साहित्यिक सिर्जना लगायत अन्य काममा व्यस्तै हुनुहुन्छ। जे होस्
व्यस्त नै भन्नुपर्छ, नेपालमा बसेर प्राय फ्री हुने कोही पनि छैन र व्यस्त भएर व्यस्त आफ्नो व्यस्तता देखाउने पनि कोही पनि छैन।
यसको मतलब हरेक बाधा अडचनहरूसँग हरेक कार्य व्यवस्थासँग कार्यकुशलताहरूसँग आफूलाई समायोजन गर्दै हुनुहुन्छ।
हजुर त्यसै भन्दा फरक नपर्ला।
मोहनजी तपाईँतर्फ लागि के गर्दै हुनुहुन्छ? आजभोलिका दिनहरू कसरी बितिरहेका छन्?
आजभोलिका दिनहरू भन्नुपर्दाखेरि चाहिँ जसो तसो दिनहरू त आखेर जसो जसो चलिहाल्छ नि धनराज जी,
होइन?
तर पनि जे होस् कहिलेकाहीँ यसो फुर्सदको समयमा बस्दा यताउता कुनै
साहित्यिक
क्षेत्रहरू साहित्यिक क्षेत्रमा भन्नुपर्दाखेरि चाहिँ कहिलेकाहीँ जे होस् समय बिताउने बाटो भनौँ या मनलाई बुझाउने बाटो भनौँ समयसँग जे होस्।
मोहनजी तपाईँले भने जस्तो कि एउटा मन बुझाउने बाटो भन्नुभयो नि, साहित्यलाई एउटा जुन साहित्यको चौतारी छ त्यसलाई मन बुझाउने बाटोको रूपमा लिएर अगाडि बढिरहनु भएको छ नि। तपाईँ गजल कोर्नुहुन्छ, विशुद्ध गजलमा तपाईँको आफ्नै एउटा पहिचान छ। तपाईँलाई मैले यो प्रश्न गर्दैछु कि तपाईँ कस्तो बेलामा गजल कोर्नुहुन्छ?
म कस्तो बेलामा गजल कोर्छु भन्दाखेरि चाहिँ मलाई जब अलिकति भावनाप्रति जब मलाई अलिकति दुखेको अनुभव हुन्छ होइन, ठ्याक्कै अब यति नै खेर म गजल ठ्याक्कै यही सिचुएसनमा गजल आउँछ भन्ने चाहिँ भन्दिनँ। जब मनमा एउटा कस्तो भने छुट्टै किसिमको अलिकति मनसँग एउटा कतै एउटा छोएको जस्तो आवाज हुन्छ, अलिकति दुखेको अथवा छुटेको अवस्था होइन टुटेको अवस्था, त्यति बेला चाहिँ मलाई लेख्न मन लाग्छ।
साँच्चै पनि साहित्य जोसँग अर्थात् जोसँग सम्बन्ध छ सम्बन्धित भएर सम्बोधन गरेको हुन्छ त्यस्तो साहित्य सबैले मन पराउँछन् भनिन्छ। रश्मि रोदनजीलाई यही प्रश्न गर्छु, तपाईँ पनि गजलमा र मुक्तकमा आफ्नो पहिचान बनाउनु भएको छ, जे होस् नेपाली गजलको क्षेत्रमा मुक्तकको क्षेत्रमा तपाईँको नाम आउँछ, तपाईँ कस्तो परिस्थितिमा सिर्जना गर्नुहुन्छ? यही प्रश्न गरेँ मैले।
त्यो स्थिर समय भन्ने हुँदैन, त्यो जति बेला पनि गर्न सकिन्छ समय अनुकूल अनुसार, आफ्नो मन नै हो आखिर, मन बकिएपछि जति बेला पनि गर्न सकिन्छ होइन।
अब श्रोताहरूको एउटा जिज्ञासा हुन्छ, यो धनराजले धेरै कुरा गर्नुभन्दा पनि दुई दुईजना अतिथि ल्याएर धेरै गजल सुनाउनु पर्छ भन्ने हुनसक्छ, रश्मिजी तपाईँ एउटा गजल वाचन गर्नुहोस्।
हुन्छ, मेरो चाहिँ काठमाडौँको बसाइमा काठमाडौँमा भोगेका भोगाईहरू, मेरो मात्रै नभएर समग्रका भोगाईहरू
हुन सक्छन्, समावेश भएको गजल
हजुर
हुन्छ,
म त्यही सुनाउन चाहन्छु। बुझिसक्नु कहाँ छ र बुझिसक्नु कहाँ छ र पारा काठमाडौँको, पानी होइन हावा दिने धारा काठमाडौँको। बुझिसक्नु कहाँ छ र पारा काठमाडौँको, पानी होइन हावा दिने धारा काठमाडौँको। घरभन्दा मान्छे धेरै, मान्छेभन्दा गाडी। घरभन्दा मान्छे धेरै, मान्छेभन्दा गाडी। कमाइभन्दा महँगो छ भाडा काठमाडौँको। बुझिसक्नु कहाँ छ र पारा काठमाडौँको। बागमती र विष्णुमती फोहोरको थुप्रो, बागमती र विष्णुमती फोहोरको थुप्रो। दुर्गन्धमै उदाउने तारा काठमाडौँको। सुविधाको चुम्बकले सोझा साझा तान्ने, सुविधाको चुम्बकले सोझा साझा तान्ने। अजीबको देखाउँछ तारा काठमाडौँको। बुझिसक्नु कहाँ छ र पारा काठमाडौँको, पानी होइन हावा दिने धारा काठमाडौँको। धन्यवाद।
निकै सुन्दर गजल, बुझिसक्नु कहाँ छ र पारा काठमाडौँको, पानी होइन हावा दिने धारा काठमाडौँको। निकै सुन्दर गजल वाचन गर्नुभयो, गजलका निम्ति धन्यवाद छ। मोहनजीको गजल सुन्नका लागि आतुर छौँ हामी, रश्मि, त्यसै गरी प्राविधिक मित्र म, र त्यसै गरी हाम्रा लाखौँ श्रोता मित्र। मोहनजी सुरु गर्नुहोस् तपाईँको अर्को गजल एउटा।
म चाहिँ एउटा यस्तो गजल सुनाउँछु जुन मलाई मेरो मम्मीले बारम्बार स्मरण गराइरहनुहुन्छ। आज पनि फोन गरेर अलिअलि गाली गर्नुभएको थियो, गाली त होइन, उहाँले सम्झनु भएको सायद
आशीर्वाद हुनसक्छ। मोहनजीको कुरा काट्न चाहन्छु यहाँनिर, शत्रुको आशीर्वाद लाग्दैन, आमा बुवाको गाली लाग्दैन
हजुर,
किनभने उनीहरूले मनले भनेका हुँदैनन्, यति बुझ्नुहोस्।
मैले पनि त्यसरी नै बुझेको छु, तर मैले उहाँकै सम्झनामा लेखेको छु, घर छोडेर अलिकति टाढा भनौँ, जे भए पनि घर छोडेपछि अलिकति परदेशीको आवाज हुन्छ मान्छेमा होइन, त्यही अनुसारमा चाहिँ झल्को आउँछ बार बार बिर्स्या छैन मैले, झल्को आउँछ बार बार बिर्स्या छैन मैले, घरमुनिको खोली किनार बिर्स्या छैन मैले। झल्को आउँछ बार बार बिर्स्या छैन मैले, घरमुनिको खोली किनार बिर्स्या छैन मैले। पटक पटक फर्की भन्दै पत्र लेखेको, पटक पटक फर्की भन्दै पत्र लेखेको, आमा तिम्रो समाचार बिर्स्या छैन मैले, घरमुनिको खोली किनार बिर्स्या छैन मैले। परदेशी यो भूमिमा दुःख कष्ट गरिरहेछु, परदेशी यो भूमिमा दुःख कष्ट गरिरहेछु, तिमीलाई खुसी पार्ने अधिकार बिर्स्या छैन मैले, घर मुनिको खोली किनार बिर्स्या छैन मैले। मलाई घाउ लाग्दाखेरि तिम्रो आँखा रसाउँथ्यो, मलाई घाउ लाग्दाखेरि तिम्रो आँखा रसाउँथ्यो, मायालु ती तिम्रा आधार बिर्स्या छैन मैले, घर मुनिको खोली किनार बिर्स्या छैन मैले। घाँस दाउरा गरिकन भोक तिर्खा नभनेर, घाँस दाउरा गरिकन भोक तिर्खा नभनेर, तिमीले गरे स्याहार सुसार बिर्स्या छैन मैले, घर मुनिको खोली किनार बिर्स्या छैन मैले। आएन त्यो फर्की भने मेरो माया नघटाउनु, अन्तिम शेर, आएन त्यो फर्की भने मेरो माया नघटाउनु, स्मरण रहोस् खबरदार बिर्स्या छैन मैले। यो मैले मामुलाई सम्बोधन गरेर लेखेको गजल हो, किनकि मामुले घर आइज आइज भन्नुहुन्छ पटक पटक होइन, तर परिस्थिति र बाध्यताले गर्दाखेरि घर जान रहर हुँदाहुँदै पनि
जान पाउनु भएको छैन
हजुर,
दुःखको कुरा छ, गजल वाचन गर्नुभयो, खुसी लाग्यो। आन्द्रणीय श्रोता मित्र, आज हामी दुईजना पाहुनाको साथमा छौँ, निकै राम्रो भलाकुसारी भइरहेको छ, निकै गहकिलो भलाकुसारी भन्नुपर्छ। रश्मि रोदन, मोहन श्रेष्ठ, दुईजना गजल श्रष्टाको बिचमा बसेर बोलिरहँदा एउटा छुट्टै किसिमको हौसला मिलिरहेको छ मलाई पनि, र श्रोतालाई पनि खुब ध्यान दिएर अर्थात् एकदम चाकपूर्ण तरिकाले सुनिरहनु भएको होला भन्ने आवाज होला, मैले यो पनि आशा गरेको छु। मोहनजी, जस्तो तपाईँले गजल वाचन गर्नुभयो, उही गाउँठाउँका कुना कन्दराका ती पुराना यादहरूलाई टपक्क टिपेर गजलका शेर मार्फत जसरी गजललाई एउटा रङरोगान दिनुभयो, आफ्ना विभिन्न ती बानकीहरूलाई सिङ्गार पठार गरेर पछिल्लो चरणमा गजल साहित्यको क्षेत्रमा लाग्ने स्रष्टाको कमी छैन नि, के बढिरहेको छ, तपाईँ यसलाई स्वीकार्नुहुन्छ?
स्वीकार्नु त म पक्कै पनि स्वीकार्छु, यसमा कुनै शङ्काइ छैन। किन भन्दाखेरि म एउटा नेपाली साहित्य क्षेत्रमा मलाई हुन त एउटा बुझि आउँदाखेरि कसैले भनेको अथवा कसैले देखेको अथवा कतैबाट यसो निहाल्दाखेरि म जुन ठाउँमा छु जुन अवस्थामा छु म त्यति उच्च अवस्था त म कहिले पनि मान्दिनँ। म चाहिँ साहित्य क्षेत्रलाई माया गर्ने मान्छे भएर हो या अथवा साहित्य भित्र हराउने मान्छे भएर हो, म यसमा चाहिँ कुनै शङ्का नमानिकन स्वीकार्न चाहन्छु। किनकि मलाई मेरो जस्तै अब अलिकति इम्पोर्टेन्ट कुरा प्रिय कुरा भनौँ अथवा मैले किनकि समयसँग अथवा परिस्थितिसँग आफूलाई भावनासँग चाहिँ समावेश गर्ने एउटा माध्यम बनाउँछु। किनकि साहित्य क्षेत्रले भोलि त एउटा संसार बनाउला भन्न त म सक्दिनँ पक्कै पनि, भोलिको क्षेत्र भोलिकै परिस्थिति हजुर, तर जे होस् हालको परिवेश अनुसार र मेरो मनले चाहेको अनुसार म साहित्यलाई कहिले पनि घृणा गर्दिनँ।
जे होस् मोहनजीको कुरा हामीले सुन्यौँ। रश्मिजी तपाईँ के भन्नुहुन्छ, पछिल्लो चरणमा गजल साहित्यलाई माया गर्नेहरूको सङ्ख्या निकै बढिरहेको छ, तर गजलका सैद्धान्तिक कुराहरू छन्, नियमका कुराहरू छन्, गजल आरोहका कुरा छन्, लयका कुरा छन्, हरेक कुराहरूलाई पछ्याएको छैनन् पछिल्ला चरणका गजलकारले भन्छन्। हामी सिक्दै गरेका केही लेख्दै गरेका गजलकारहरू जति साथीभाइ छौँ साथी सङ्घीयहरू छौँ उहाँहरूलाई यो एउटा आक्षेप लाग्छ नि, यस आक्षेपलाई कसरी लिनुभएको छ तपाईँले?
हजुर त्यो अवश्य पनि हो, हजुरले सही प्रसङ्ग उठाउनु भयो। कस्तो हुन्छ भने नेपालमा अब समग्र भन्नुपर्दा गजल अहिले त विशेष त फेसबुकमा हामीले जति पनि फ्रेन्डहरू हेरौँ भने त्यो सबैको वालमा चाहिँ गजल भनेर हालिएको हुन्छ, तर यथार्थमा त्यो गजल हो वा होइन,
गजल हुन सकेको छ कि छैन भन्ने कुरा,
गजल हुन् वा होइनन् त्यो स्वयं उहाँलाई नै थाहा हुँदैन कि, अर्को देखा सिकी गरेर यो एउटा इक्जाम्पल मात्रै हो सरी, सिक्नु छ भने राम्रो कुरा सिकौँ होइन, नराम्रो कुरालाई पछ्याउनुभन्दा राम्रो कुरालाई पछ्याउँ, अरूको नक्कल गर्ने होइन, अरूको नक्कल गर्ने होइन, आफूले भित्रदेखि म यस्तो गर्छु भनेर अरूको कफी नगरी
आफ्ना स्वस्फूर्त एउटा रचनाहरू
गर्नु। हजुर हजुर हजुर, तर उहाँले केसम्म गर्नुहुन्छ भने नि ठ्याक्क एउटाको कफी गर्नुहुन्छ नामको तल अनि आफ्नो नाम झुन्डाइदिनुहुन्छ, अनि आफ्नो नाम झुन्डाइदिनुहुन्छ, अनि त्यो त त्यो सिर्जना त सिधै अन्यायमा परेन, सर्जक पनि र सिर्जना पनि
पक्कै पनि यस्तो नहोस् भन्न चाहनुहुन्छ।
हजुर
पक्कै पनि हामी गजलका बारेमा कुराकानी गरिरहेका छौँ र गजल वाचन गरिरहेका छौँ, गजल सुनाइरहेका छौँ श्रोता मित्रहरूलाई। हामी एकैछिन साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जाने बेला भएको छ, साङ्गीतिक बानकी सुनेर मनोरञ्जन लिँदै गर्नुहोला र व्यापारिक विश्राम सुनेर केही जानकारी लिँदै गर्नुहोला। मैले यो आग्रह गरेँ, एकैछिनपछि हामी मोहन श्रेष्ठ र रश्मि रोदनका गजलहरू सुन्नेछौँ र उहाँसँग हामी गहकिलो साक्षात्कार गर्नेछौँ। अहिलेलाई जोडेँ यो साङ्गीतिक अभिव्यञ्जना।
छोडी जानु थियो भने रुदै साथ माग्यो किन, छोडी जानु थियो भने रुदै साथ माग्यो किन, साँचो माया गर्छु भन्थ्यो रहेछ आज धोका दिन, साँचो माया गर्छु भन्थ्यो रहेछ आज धोका दिन, विश्वास गरी चुमे ज जस्तै भामराले अर्को फुल रोजौ किन सारा खुशी लिन्छु भन्थ्यो रहेछ आज सुदिन सारा खुशी लिन्छु भन्थ्यो रहेछ आज
साङ्गीतिक अभिव्यञ्जन सँगसँगै छोटो व्यापारिक विश्राममा गयौँ। तपाईँलाई फेरि पनि हार्दिक स्वागत छ। मित्रमन कार्यक्रम हो त्रिवेणी, त्रिवेणी नेपाल एफएम नेटवर्कको कार्यक्रम हो र नेपाल एफएम नेटवर्कको कार्यक्रम त्रिवेणी हरेक साताको मंगलबार राति 9 बजेको राजधानी खबरपछि करिब करिब 10 बजेसम्म तपाईँकै प्रिय रेडियो स्टेशन नेपाल एफएम 91.8 उपत्यकामा बज्छ र त्यसै गरी www.nfm.com.np लगन गरेर संसारको जुनसुकै कुना कन्दरामा हामीलाई एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम त्रिवेणीमा श्रोता मित्र तपाईँलाई हार्दिक स्वागत छ र आजका पाहुना मोहन श्रेष्ठ र रश्मि रुदन तपाईँहरूलाई पनि फेरि हार्दिक स्वागत छ।
हजुर धन्यवाद।
हजुर धन्यवाद
मोहनजी। हामीले गजलका बारेमा कुराकानी गरिरहेका छौँ र गजलमा पछिल्लो चरणमा लागेका गजल श्रष्टाका कुरा पनि गऱ्यौँ यहाँनिर। अब एउटा तपाईँकै मुखारविन्दुबाट गजल वाचन होस्, त्यसपछि अन्य कुराहरू अगाडि बढाउँला।
हुन्छ। म एउटा काम अर्को कुरा बोली फेर्छ मान्छे, एउटा काम अर्को कुरा बोली फेर्छ मान्छे, आफ्नैको सिन्दुर चुरा चोली फेर्छ मान्छे, एउटा काम अर्को कुरा बोली फेर्छ मान्छे, आफ्नैको सिन्दुर चुरा चोली फेर्छ मान्छे, बाचा कसम व्यर्थ खान्छन् तिम्रो नै हुन्छु भने, मुखमा राम पेटमा चुरा गोली फेर्छ मान्छे, आफ्नैको सिन्दुर चुरा चोली फेर्छ मान्छे, एउटासँग मनमोटु अर्कोसँग लगन अरे, एउटासँग मनमोटु अर्कोसँग लगन अरे, राता रात चल्छ सुरा टोली फेर्छ मान्छे, आफ्नैको सिन्दुर चुरा चोली फेर्छ मान्छे, मेरो पनि दिन आउँछ पक्कै पनि हेर, अन्तिम शेर भनौँ, मैले 4 शेरमा लेखेको गजल थियो, मेरो पनि दिन आउँछ पक्कै पनि हेर, सधैँ सधैँ हुन्न अधुरा भोली फेर्छ मान्छे, आफ्नैको सिन्दुर चुरा चोली फेर्छ मान्छे, एउटा काम अर्को कुरा भोलि फेर्छ मान्छे। धन्यवाद
मोहनजीले गजल वाचन गरिरहँदा रश्मिजीको हातमा चुरा रहेछ बज्यो। श्रोताले पनि यो कुरा सुन्नुभयो होला जस्तो लाग्छ मलाई। हातभरि चुना लगाएर आउनुभएको छ। उसो त नेपाली दिदीबहिनीहरूको एउटा महान पर्वका रूपमा पनि यो केही दिनदेखि सुरु भएको साउने सङ्क्रान्तिदेखि लिएर पछिसम्म तिजसम्म विभिन्न व्रतहरू बस्ने, विभिन्न परिकारहरू बनाएर खाने, मिठो मसिनो जस्तो सक्यो त्यसैमा खुसी हुने खालको एकदम वातावरण छ। हामी हार्दिक शुभकामना दिन्छौँ। एउटा मोहनजीले गजल वाचन गर्नुभयो र भन्नुभएको थियो, जस एउटासँग बाचा हुन्छ अर्कोसँग फरक व्यवहार गर्ने मान्छेहरूको कुराकानी गर्नुभएको थियो मोहनजी। तपाईँलाई कसैले धोका दिएको त होइन?
धोका भन्दा चाहिँ कस्तो भन्दा नि, खासै भन्नेले धोका त हरेक पलमा खाइन्छ, अनि जब त्यो अनुभव गर्ने मान्छेमा भर पर्छ होइन। कुन अवस्थामा धोका बुझ्छ मान्छेले त्यो बुझाइ भर पर्ने कुरा हो, तर धोका आफैले आफैलाई दिएको जस्तो महसुस गर्छु किनकि म कसैलाई पनि दोष लगाउँदिनँ।
पक्कै पनि हामीले प्रेम प्रसङ्ग जोड्यौँ। अब हामी रश्मि रोदनसँग मोडिन चाह्यौँ, हातभरि चुरा, त्यसै गरी मेहन्दी पनि भन्छ क्यारे सायद लगाउनु भएको छ हातभरि। तपाईँको एउटा गजल बाँच्नुहोस्।
धन्यवाद। मेरो पनि प्रेम प्रसङ्गकै छ।
हुन्छ, सुरु गरौँ। तपाईँको प्रेम प्रसङ्ग गजल सुन्न आतुर छ हामी, होइन त मोहन सर?
हजुर।
यो संसारमा विभिन्न थर कसले बनायो, यो संसारमा विभिन्न थर कसले बनायो, तिमीलाई मात्र यति सुन्दर कसले बनायो, यो संसारमा विभिन्न थर कसले बनायो, तिमीलाई मात्र यति सुन्दर कसले बनायो, निकै खोजेँ तिमीलाई तर भेट्न सकिनँ, निकै खोजेँ तिमीलाई तर भेट्न सकिनँ, यो जगत यति भयङ्कर कसले बनायो, तिमीलाई मात्र यति सुन्दर कसले बनायो, कसैलाई नअँगाली एक्लै जिउँछु भन्दा पनि, कसैलाई नहङ्गारी एक्लै जिउँछु भन्दा पनि हुनै पर्ने यो वधु वर कसले बनायो, यो संसारमा विभिन्न थर कसले बनायो। अन्तिम शेर, गर्छु भन्दा नहुने मार्छु भन्दा नमर्ने, गर्छु भन्दा नहुने मार्छु भन्दा नमर्ने, यो मायालाई यति अमर कसले बनायो। थ्याङ्क यू,
एकदमै सुन्दर गजल हामीले वा वा भन्दै उहाँ रोकिनु भयो। यो संसारमा विभिन्न थर कसले बनायो, तिमीलाई मात्र यति सुन्दर कसले बनायो। साँच्चै पनि मोहनजी पनि सुन्दर हुनुहुन्छ भन्नको मतलब फ्यान्सी हुनुहुन्छ।
कस्तो भन्दाखेरि गजल कसले बनायो, यताउता कसले बनायो, कस्तो प्रसङ्गमा आउँछ, अलिकति कौतल त लाग्छ क्या, होइन
एउटा कौतल त राखिदिनु भयो होइन हामीलाई।
त्यही त
हुन्छ, हामी कुराकानीलाई अगाडि बढाउँदै गरौँला। मेरो भागमा यति बेला दुईवटा गजल परेको छ, मलाई वाचन गर्ने अनुमति दिनुहुन्छ भने मोहन सर
मैले तपाईँको गजल गर्न सक्नुहुन्छ।
म एउटा गजल वाचन गर्छु मोहनजीको रहेको छ। बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, उसको तस्बिर मेरो आँखा वरिपरि आउँछ, उसको तस्बिर मेरो आँखा वरिपरि आउँछ, बिर्सु भन्छु बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, सम्झनाले मुटु पोल्छ छाती आउँछ चर्किएर, सम्झनाले मुटु पोल्छ छाती आउँछ चर्किएर, आउँछ मलाई उसको याद बेसरी आउँछ, बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, बेदनामा कहिलेकाहीँ रुन खोज यो मन अनि वेदनामा कहिलेकाहीँ रुन खोज्दा यो मन अनि छसल्किएर आँसु आँखा भरिभरि आउँछ, बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, उनी टाढा भएदेखि जाँगर लाएको छैन मनमा, उनी टाढा भएदेखि जाँगर लाएको छैन मनमा, जिन्दगीको रहरहरू मरि मरि आउँछ, जिन्दगीको रहरहरू मरि मरि आउँछ, बिर्सौँ भन्छु उसको याद घरिघरि आउँछ, उसको तस्बिर मेरो आँखा वरिपरि आउँछ। आदरणीय मित्रमन, तपाईँको बिचमा मैले मोहनजी यहाँ हुँदा हुँदै उहाँबाट अनुमति मागेँ र म पनि भाग लागेँ भन्नुपर्छ, मोहनको गजल वाचन गरेर सुनाएँ। रश्मीजी, तपाईँ एउटा पेसाले नेपालगञ्जमा हुनुहुन्छ, मैले श्रोतालाई जानकारी गराएँ। नेपालगञ्ज र काठमाडौँको दूरी त्यति टाढा पनि छैन, सायद करिब 8-9 घन्टा 9-10 घन्टामा पुगिन्छ, आउन जान त्यति लाग्छ गाडीमा, प्लेनमा त अझै छोटो दूरी छ भन्नै परेन, 55 मिनट मात्रै लाग्छ। त्यो नेपालगञ्ज अर्थात् मध्यपश्चिमको नेपालगञ्ज भनेको बाँके बर्दियातिर सुर्खेततिर साहित्यको माहौललाई अत्याधिक चर्को रूपमा, अत्याधिक फैलिदो रूपमा, अत्याधिक चाहिँ त्यो उर्वर माटोको रूपमा लिइन्छ। नेपालगञ्ज र काठमाडौँको वातावरणलाई अर्थात् साहित्यिक वातावरणलाई तुलना गर्ने हो भने कसरी हेर्नुहुन्छ, कसरी देख्नु भएको छ, त्यहाँको यहाँको स्थिति के छ फरक?
सङ्ख्यात्मक रूपमा भन्ने हो भनेदेखि पश्चिमी माहौल भन्दा यताको
काठमाडौँमा,
हजुर, काठमाडौँको माहौलहरू अब सङ्ख्यात्मक रूपमा धेरै छ, तर गुणात्मक रूपमा काठमाडौँको भन्दा
उता,
हजुर, कस्तो हुन्छ भने उहाँहरूले बुझेर लेख्नुहुन्छ, हामी नबुझेर लेख्छौँ।
पक्कै पनि
बुझेर लेख्नु र नबुझेर लेख्नुमा त फरक हुन्छ नि।
अवश्य पनि, त्यसैले पश्चिम क्षेत्रको साहित्यलाई पनि माया गर्नुहुन्छ, त्यहाँका स्रष्टाले पनि दिएका छन् होइन त?
हजुर हजुर, पश्चिम क्षेत्रको मात्रै होइन, लगभगमा सबै आखिर साहित्य जुन क्षेत्रको भए पनि, हजुर, एकदम अवश्य पनि यो कुनै सभासद उठेको होइन नि त, होइन र?
अवश्य पनि सभासद उठ्नु भएको रहेछ मोहन सर, प्रश्न गरेर यहाँ त उहाँले है। अब मोहनजीको तर्फ मोडिए, म मोहनजीतर्फ मोडिन्छु। कोसीपारी काभ्रेका स्रष्टा हुनुहुन्छ, काठमाडौँमा बसाइ छ मोहनजी तपाईँको, काठमाडौँमा कसरी दिनचर्या बितिरहेका छन् हो तपाईँका पछिल्लो चरणमा?
दिनचर्या नै भन्नुपर्दाखेरि चाहिँ म केही समयसम्म पढ्दै थिएँ, अहिले चाहिँ स्टप गरिरहेको छु आफ्नो स्ट्रगललाई।
अर्को कुरा मोहनजी, मैले तपाईँको कुरा रोक्न चाहेँ, तपाईँ एकचोटि विदेश पुगेर स्वदेशमा फर्किनु भएको होइन र भने?
हजुर, म चाहिँ हो हुने चाहिँ, तर प्राय मेरो कनेक्सनमा भएको साथीहरूलाई र आफन्तहरूलाई कुरा थाहा छैन, म आफ्नो खुसीले गएको थिएँ, परिस्थिति अनुसार आफैले परिस्थितिलाई
विदेशलाई अर्थात् पराई भूमिलाई त्यागेर फेरि आउनुभयो।
हजुर, मैले जुन डाइरेक्टली भन्नुपर्दाखेरि चाहिँ मैले आफ्नो स्वतन्त्रता पराई भूमिमा पक्कै पनि पाइनँ, त्यही भएर नै म चाहिँ आफ्नो देशमै फर्कन चाहेँ, र मैले सोचेको मेरो संसार त्यहाँ थिएन, म रिटर्न भएपछि, म यहाँ फर्केर आइपुगे पछाडि मैले मेरो आफ्नो जुन स्वतन्त्र खोजेँ, जोस् यहाँ आएर सोचे जस्तो त हुन्न भन्छन् जिन्दगी पक्कै पनि, तर मैले धेरै थोरै सोचे जस्तो पाएको छु।
अवश्य पनि मोहनजी, मैले यो कुरा किन जोडेको हुँ भन्दा तपाईँको व्यक्तिगत कुरा होला आफ्नो ठाउँमा छ, तर यो निकै खुसीको कुरा हो जो कि विदेशमा 60 डिग्रीको एउटा घाममा, त्यस्तो चर्को घाममा, त्यत्रो चर्को पसिना बगाउनुभन्दा स्वदेशमै बसेर कुनै पनि शरम सानो ठुलो हुँदैन काम गरेर खाँदा। हामी हाम्रा खोरियाहरू बाँझा छन्, हामी हाम्रा बाँझा बारीहरूलाई पसिनाले सिँचाइ गर्न सक्यौँ भने यहीँ हामीले छोएको माटो अन्न फल्छ, हामीले छोएका ढुङ्गाहरू सुन भन्छन् भने हामीले विदेशमा किन बस्ने? तपाईँ फर्किनुभयो, तपाईँलाई मैले यति हृदयदेखि हार्दिक धन्यवाद दिन्छु र म सम्मान पनि गर्न चाहन्छु। त्यो भएर यो कुरा मैले यहाँनिर जोडेको हुँ। अब हामी रश्मि रोदनको एउटा गजल सुन्न चाहन्छौँ। रश्मिजी, तपाईँको गजल वाचन होस्।
राजनीति त गर्दिन म, यो अलि राजनीति
मेल खाला।
राजनीति त गर्दिन म, गरिबको छोरी हो। राजनीति त गर्दिन म, गरिबको छोरी हो। घुसले पोल्टो भर्दिन म, गरिबको छोरी हो। राजनीति त गर्दिन म, गरिबको छोरी हो। घुसले पोल्टो भर्दिन म, गरिबको छोरी हो। दाउँछु बरु मेला पात, लजाउँदिन गरी खाना। दाउँछु बरु मेला पात, लजाउँदिन गरी खाना। कोहीको पछि पर्दिन म, गरिबको छोरी हो। घुसले पोल्टो भर्दिन म, गरिबको छोरी हो। गर्छु मिना टार्छु छाक, त्यसमै चित्त बुझाएर। गर्छु मिना टार्छु छाक, त्यसमै चित्त बुझाएर। धनको लागि मर्दिन म, गरिबको छोरी हो।
सच्चा नेपाली
सत्यतामा ज्यान दिन्छु, सत्यतामा ज्यान दिन्छु असत्यलाई खण्डन गर्दै। सत्यतामा ज्यान दिन्छु असत्यलाई खण्डन गर्दै। झुटले अघि सर्दिन म, गरिबको छोरी हो। अन्याय र अत्याचारको विरुद्धमा लड्दै खान्छु। अन्याय र अत्याचारको विरुद्धमा लड्दै खान्छु। डरले पारी तर्दिन म, गरिबको छोरी हो। राजनीति त गर्दिन म, गरिबको छोरी हो। घुसले पोल्टो भर्दिन म, गरिबको छोरी हो। धन्यवाद।
इमानले भरिएको गजल हामीले वाचन, इमानले भरिएको गजल रश्मि रोदनको मुखारविन्दुबाट हामीले सुन्यौँ। अब मोहन श्रेष्ठको मुखारविन्दुबाट कुन गजल सुन्दैछौँ?
यो चाहिँ भन्छन्, भनिन्छ दुनियाँमा दिल चोर्ने भन्छ मान्छेहरूले, प्रेम प्रसङ्गलाई उठाएर कसरी चोर्छन् दिल, मलाई त्यो चाहिँ थाहा छैन। तर यो प्रेम प्रसङ्ग भनौँ या हरेक स्थितिमा अब त्यो चाहिँ कसरी बुझ्नुहुन्छ म जान्दिनँ, तर मैले यही प्रसङ्गमा एउटा गजल लेखेको थिएँ। हुन त मेरो पनि दिल त कसैले चोरेको थिएन, तैपनि
दिल चोरेको भए पनि यहाँ भन्नु नमिल्यो।
लगाएर दोष मलाई दिल चोरीको केसमा, लगाएर दोष मलाई दिल चोरीको केसमा, निष्ठुरीले मुद्दा चलाई दिल चोरीको केसमा, निष्ठुरीले मुद्दा चलाई दिल चोरीको केसमा, निष्ठुरीले मुद्दा चलाई दिल चोरीको केसमा, हार्नै पर्ने बाध्य भएँ उनीसँग मैले, हार्नै पर्ने बाध्य भएँ उनीसँग मैले, हुन्न रहेछ पक्कै भलाई दिल चोरीको केसमा, निष्ठुरीले मुद्दा चलाई दिल चोरीको केसमा। सजायमा खेप्नु पऱ्यो जलन धेरै मैले, सजायमा खेप्नु पऱ्यो जलन धेरै मैले, आगो लगाई कोरिसलाई दिल चोरीको केसमा, निष्ठुरले मुद्दा चलाई दिल चोरीको केसमा। आफू निर्दोष साबित गरी मलाई झुटो बनाएर, आफू निर्दोष साबित गरी मलाई झुटो बनाएर, सोझो मनको फाइदा फलाई दिल चोरीको केसमा, निष्ठुरीले मुद्दा चलाई दिल चोरीको केसमा, लगाएर दोष मलाई दिल चोरीको केसमा। धन्यवाद।
निकै सुन्दर गजल होइन रश्मिजी?
हजुर, एकदमै।
आफू निर्दोष साबित गरी मलाई झुटो बनाएर, झुटो सोझो मनको फाइदा फलाई दिल चोरेको केसमा,
रहस्य पक्कै छ होइन?
अवश्य पनि धेरै रहस्य बुकेको छ मोहनजीले हामीले भन्नु भएन। ठिकै छ, सायद धोका पाउनु आफ्नो ठाउँमा छ, प्रेममा एउटा माझिनु पनि आफ्नो ठाउँमा छ भन्छु म त है, प्रेममा पनि माझिनुपर्छ। साहित्यका गजल स्रष्टाहरू अर्थात् साहित्य क्षेत्रमा लागेका मित्रहरू भन्नुहुन्छ माझ्नुपर्छ, माझिनुपर्छ आफै पनि भन्नुहुन्छ, तर म प्रेममा लाग्ने मान्छेले पनि प्रेमको रसमा एउटा मजाले माझिनुपर्छ भन्छु।
त्यो पनि हो, तर मान्छेले कस्तो भन्दा धोका खायो भन्छ, तर म चाहिँ यो मान्दिनँ कि माया गर्ने मान्छेले दिएको पीडाहरू र माया गर्ने मान्छेले धोका दियो भने, किनकि धोका दिनेभन्दा अगाडि जुन मान्छेले माया गरेको थियो त्यो मान्छेले गरेको व्यवहार र त्यो मान्छेले दिएको धोका पीडालाई म धोका कहिले पनि मान्दिनँ।
वा, कस्तो राम्रो विचार है। अब रश्मि रोदन जी तपाईँतर्फ लागि म अनि रश्मीजी कार्यक्रम त्रिवेणीमा आउनुभयो र आफ्ना केही मनका कुराहरू पनि बिसाउनुभयो र मैले सोध्न भुलेको त्यस्तो केही कुरा छ
खै त्यस्तो खासै म एक त आफैमा एउटा खुल्ला किताब जस्तै हो होइन हरेक कुराहरू अब हामी अब फेसबुक मार्फत पनि वार्तालापहरू भइराख्छ अब तपाईँ र म बिच नै त्यस्तो अब भन्न बाँकी त खासै केही पनि नहोला होइन अब जस्तै अब यहाँ सुनिराख्नु भएको जति पनि हुनुहुन्छ हाम्रा आदरणीयहरू उहाँहरूलाई पनि छुपाएर राखेको खासै कुरा केही पनि छैन
त्यही भएर भन्नुपर्ने कुरा केही छैन
केही पनि छैन
अनि मोहनजी तपाईँको तर्फबाट के भन्नुहुन्छ धनराजले यो सोधे हुन्थ्यो भन्ने कुरा केही छ त्यस्तो धोका मात्रै पाउनुभयो कि भनेर सोध्यो अरू केही सोधेन भन्ने पनि हुनसक्छ
जस्तै अब मैले यो खालको प्रसङ्ग उठाइदिए हुन्थ्यो भनेर त मैले जानिनँ भनिनँ तर जे होस्
के भन्न चाहनुहुन्छ अन्त्यमा
अन्त्यमा म यो भन्न चाहन्छु कि म त अधुरो होला मान्छे होइन तर यो विधामा साहित्य क्षेत्रलाई सधैँभरि माया गरिराख्नुहोस् भन्न चाहन्छु सधैँभरि साहित्य क्षेत्रलाई कहिले पनि एउटा कमजोर स्थिति नठान्नुहोला हामी पनि गर्छौँ लेख्छौँ तर त्यस्तो नराम्रो प्रतिक्रिया आउने असरले कसैलाई एउटाको रचनाले एउटाको सृजनाले कसैलाई असर पर्ने हिसाबले काम कसैले नगरौँ मिलिजुली सबैले यो क्षेत्रलाई अँगालौँ समेटौँ र गन्तव्य स्थानमा एक दिन पक्कै पनि पुग्छौँ पुऱ्याउने एउटा बाटोलाई सधैँ रोजेर लिइराखौँ भन्न चाहन्छु
रश्मीजी कार्यक्रम त्रिवेणीमा आइदिनु भयो र आफ्ना महत्त्वपूर्ण कुराहरू अर्थात् आफ्ना वचनहरू प्रतिबद्धताहरू केही गर्नुभयो र भनिदिनु भयो यसका निम्ति तपाईँलाई हार्दिक धन्यवाद छ
यहाँ आएर मेरो आफ्ना कुराहरू राख्ने मौका दिनुभयो थोरै थिएँ थोपा थिएँ केही थोपा थपिदिनुभयो त्यसको लागि धनराज सर तपाईँ र नेपाल एफएम परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु
मोहनजी अमूल्य समय र बहुमूल्य विचारका साथमा यहाँसम्म आउनुभयो तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु
हुन्छ यहाँलाई पनि मलाई एउटा कौतूहलताको विषय र अर्को विषय चाहिँ यही थियो धनराज जीसँग केही समय कुनै समयको आशा अपेक्षा गरेको थिएँ त्यो आज पुरा भयो यहाँलाई पनि जुन युथ स्टेसनमा ल्याएर दुई चारवटा शब्दसँगै भलाकुसारी गर्न पाउँदा भावना उहाँ समक्ष भन्न पाउँदा मलाई बडो खुसी लागिरहेको छ मेरो एउटा रहरको विषय चाहिँ यही थियो उहाँसँग कुनै पल पक्कै पनि भेट्छु होला र
भेटौँला
त्यो एउटा आशा अपेक्षा थियो त्यो आज पुरा भयो यहाँको लागि यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद
कार्यक्रम त्रिवेणीको आजको बसाइ सकिएको छ दुईजना पाहुनाको साथमा आएको थिएँ मोहन श्रेष्ठ रश्मी रोदन दुवैजनालाई हार्दिक धन्यवाद छ र सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद छ आजको कार्यक्रम राम्रो लाग्यो अरूलाई भन्नुहोला केही सुझाव सल्लाह र प्रतिक्रिया छन् भने मलाई भन्नुहोला त्यसका लागि कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क कलङ्की काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला सधैँ भन्ने कुरा भन्न चाहन्छु औषधि सेवन गर्न भुल्नुभएको छ भने बिरामी मित्रले औषधि सेवन गरिहाल्नुहोस् मोबाइल चार्जमा राख्न छुटाउनु भएको छ भने मोबाइल चार्जमा राखिराख्नुहोस् झरी परिरहेको छ साउने झरी हो कतै ढोलढुङ्गा खस्ने पहाडी पहिरो आउने उसो त भूकम्पले हाम्रा पहाडका छातीहरू छिया छिया भएका छन् त्यसैले एकदमै सुरक्षित हुन जरुर छ म यति कामना गर्न चाहन्छु र यस कार्यक्रममा समावेश भएका गीत सङ्गीतका स्रष्टा द्रष्टा सबै सबैलाई हार्दिक धन्यवाद आजका पाहुना मोहन श्रेष्ठ र रश्मी रोदन दुवैलाई हार्दिक धन्यवाद पुनः भन्छु र मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्राविधिकतर्फ बसेर साथ दिनुभयो कुशल प्राविधिकका लागि प्रेम लिटेललाई पनि हार्दिक धन्यवाद दिँदै अर्को साताको यसै बार यसै समयसम्मका लागि म कार्यक्रम प्रस्तोता धनराज वास्तविक बिदा चाहन्छु आउँदा जाँदा लम्लाप्रति नमस्कार शुभरात्रि
के